الحمد لله رب العالمين، وصلى الله وسلم على رسوله الكريم ونبيه الأمين وعلى آله وأصحابه أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. قل إن كنتم تحبون الله فاتبعوني يحببكم الله ويغفر لكم ذنوبكم والله غفور رحيم. قل أطيعوا الله والرسول فإن تولوا فإن الله لا يحب الكافرين. إن الله اصطفى آدم ونوحا وآل إبراهيم وآل عمران على العالمين ذرية بعضها من بعض والله سميع عليم. سورہ آل عمران، اللہ وحدہ لا شریک کی کتاب قرآن کریم کا اہم ترین سورت ہے، اور جیسا کہ تفصیل سے یہ بات بیان ہو چکی ہے کہ جناب رسول اللہ صلی اللہ علیہ وسلم کی رسالت اور آپ کی نبوت، آپ کی حقانیت اور آپ کی سچائی کے دلائل پر یہ سورت مشتمل ہے. اس سورت میں آپ کی حقانیت کے عظیم دلائل موجود ہیں، اور یہ بھی بتا دیا تھا کہ نجران کے نصرانی جو حضرت عیسیٰ علیہ السلام کے متبعین اپنے آپ کو کہتے تھے، اور وہ اسلام کو دین برحق نہیں مانتے تھے، اور جناب رسول اللہ صلی اللہ علیہ وسلم سے مناظرہ اور آپ سے علمی بحث کرنے کے لیے 70 آدمی مدینہ منورہ آئے تھے، ان کے اعتراضات اور ان کے سوالات کے جواب میں اللہ تعالیٰ نے یہ سورت نازل فرما دی ہے. جو پچھلے رکوع گزر چکے ہیں ان میں اللہ کی وحدانیت، اللہ کی عظمت، اللہ کی کبریائی اور اللہ کی صمدیت اور احدیت، ان صفات کا اور اللہ جل وعلا کی شان اور عظمت کا بیان تفصیل کے ساتھ ہوا تھا. آپ غور کیجئے کہ سورت شروع ہو رہی ہے الف لام میم اللہ لا الہ الا ہو، اللہ کے سوا کوئی اور معبود نہیں، اور اللہ ہی معبود برحق ہے اور وہ ایک ہیں، ان کے ساتھ کوئی شریک نہیں. اور آپ جانتے ہیں کہ ایمان جس طرح اللہ وحدہ لا شریک کی خدائی پر ایمان لانے کا نام ہے، اسی طرح جناب رسول اللہ صلی اللہ علیہ وسلم کی اطاعت اور جناب رسول اللہ صلی اللہ علیہ وسلم کی تصدیق بھی ایمان کا لازمی حصہ ہے، ایمان کا لازمی باب ہے. یہ نہیں ہو سکتا کہ کوئی شخص ایک اللہ پر ایمان رکھے اور جناب رسول اللہ صلی اللہ علیہ وسلم کی رسالت پر ایمان نہ رکھے، یہ ایمان معتبر نہیں ہے. और अहले किताब इस लिहाज से भी शिर्क के मुर्तकिब हो चुके थे कि न वो एक अल्लाह पर ईमान रखते थे बल्कि वो तो खुदाई को तीन ज़ातों में तकसीम करते थे। लक़द कफ़र अल्लज़ीन क़ालू इन्नल्लाह थालिथु थलाथा, जो कहते हैं कि खुदा तीन हैं वो कुफ्र करते हैं, ज़्यादती करते हैं, ज़ुल्म करते हैं। तो न अल्लाह पे उनका कामिल ईमान था और न ही जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रिसालत को वो मानने के लिए तैयार थे। दोनों लिहाज से उनका ईमान नहीं था। और वो दावा क्या करते थे? दावा ये करते थे कि हम अंबिया की औलाद हैं, हम हज़रत ईसा अलैहिस्सलाम के उम्मती हैं और हम अल्लाह से मोहब्बत करते हैं और अल्लाह भी हमसे मोहब्बत करता। और यही वो जगह है जहाँ से उमूमन गुमराही शुरू होती है और यहाँ से ही उमूमन ऐसी गलतियाँ हो जाती हैं जो गलतियाँ मोहब्बत के नाम पे की जाती हैं, हकीकत में उसका इस्लाम से कोई ताल्लुक नहीं है। और यही गलती आज भी मौजूद है कि जो लोग मोहब्बत का दावा करते हैं और जो अपने आप को आशिकान रसूल कहते हैं, हकीकत यह है कि न वो सुन्नत पे मुकम्मल तौर पे अमल करते हैं, न अल्लाह की वहदानियत और अल्लाह की अहदियत पर बिलफ़ैल मुकम्मल ईमान रखते हैं। ये दोनों चीज़ें उनमें कमज़ोर। अरबी का शायर कहता है, तासिर रसूल व तद्दई हुब्बहू, तासिर रसूल व तद्दई हुब्बहू लामरी इन्नहू फिल फ़िआल बदीउ। पैगंबर से मोहब्बत का दावा भी करते हो और पैगंबर की खुलेआम मुखालिफत भी करते हो, पैगंबर की इत्तबा भी नहीं करते हो। लामरी इन्नहू फिल फ़िआल बदीउ, मेरे उमर की कसम मैंने ज़िंदगी में ऐसा अनोखा प्यार देखा नहीं है। ये कैसी मोहब्बत है, ये कैसी चाहत है कि जिस ज़ात से मोहब्बत का दावा करते हो उसकी इताअत करने के लिए तैयार नहीं हो। और आगे कहता है, लौकान हुब्बुका सादिकन लअता'तहु इन्नल मुती इन्नल मुहिब्ब लिमन युहिब्बु मुतीउ, अगर तुम्हारी मोहब्बत का दावा सच्चा होता तो तुम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इताअत करते, इसलिए कि जो मोहब्बत करने वाला होता है वो मोहब्बत महबूब की इताअत वो करता है। तो बिल्कुल यही मसला जो आज हमें और आपके सामने दरपेश है, इसी तरह नसरानी भी ये दावा करते थे कि हम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इताअत नहीं करते बल्कि हम तो हज़रत ईसा की इताअत करते हैं और हम अल्लाह के महबूब हैं। कुरान करीम ने उनके इस गलत अकीदे का जवाब इस तरह दिया, कुल इन कुंतुम तुहिब्बुनल्लाह, ए महबूब हमारे पैगंबर आप फरमा दीजिए इन लोगों से, अगर तुम वाकई अल्लाह से मोहब्बत करते हो, फल फत्तबिउनी, तो मेरी इत्तबा करनी पड़ेगी। ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह। आजकल कुछ गुमराह किस्म के कुछ मौलवी निकले हैं जो कहते हैं कि कलिमा सिर्फ ला इलाहा इल्लल्लाह है, मुहम्मदुर रसूलुल्लाह नहीं है। ये उनकी कमअकली है या ये उनकी तरफ से इल्म को शर्माने वाला अमल है? आज तक हमने ऐसा मुसलमान नहीं देखा जो अल्लाह को और अल्लाह के रसूल को फ़र्क करता हो, जुदा करता हो। हरगिज़ ऐसा मुमकिन नहीं। क्यों? इसलिए कि अल्लाह की मारिफत देने वाली ज़ात وہ جناب رسول اللہ صلی اللہ علیہ وسلم خود ہیں. اس لیے کہ اللہ کی پہچان، اللہ کا راستہ، اللہ کی طرف بڑھنے کے طریقے اور اللہ کے ساتھ واقعتاً محبت کا رشتہ قائم کرنے کے لیے جو تعلیم نازل ہوئی ہے، جو آداب نازل ہوئے ہیں، جو طریقے نازل ہوئے ہیں، جو ایمان نازل ہوا ہے، وہ جناب رسول اللہ صلی اللہ علیہ وسلم پر نازل ہوا ہے. اس لیے ایمان آپ کے بغیر نامکمل ہے اور کلمہ طیبہ آپ کے ذکر کے بغیر نامکمل ہے، بلکہ آپ ایمان کا لازمی حصہ ہیں. اللہ وحدہ لا شریک قرآن کریم میں بھی یہی فرماتے ہیں، فتبعونی، یاد رکھو، اگر اللہ سے محبت ہے تو رسول اللہ صلی اللہ علیہ وسلم کی اتباع کرنی ہوگی. اور اس کا فائدہ کیا ہوگا؟ یحببکم اللہ، جب تم رسول اللہ صلی اللہ علیہ وسلم کی اتباع کرو گے تو اللہ تعالیٰ تم سے محبت کرنا شروع کر دیں گے. آپ سنتے ہیں قرآن کریم میں ہے، الا ان اولیاء اللہ لا خوف علیہم ولا هم یحزنون، اللہ کے دوستوں پر خوف نہیں ہے. اللہ کے دوست کون ہیں؟ جو جناب رسول اللہ صلی اللہ علیہ وسلم کے مطیع اور فرمان بردار ہوتے ہیں، وہ اللہ کے دوست ہیں. وَيَغْفِرْ لَكُمْ ذُنُوبَكُمْ، اور اللہ کی محبت کا فائدہ کیا ہے؟ کہ ہم بڑے بڑے کیک کاٹیں، ہم بڑے بڑے جلسے کریں اور محبت کے دعوے کریں، یہ محبت کا ثمرہ نہیں ہے. بلکہ اللہ سے محبت فائدہ مند تب ہوگی جب آپ کے گناہ اللہ کے ہاں معاف ہوں گے، جب آپ کی مغفرت ہوگی اور آپ کے رفع درجات ہوں گے، تو واقعی یہ وہ محبت ہے جو محبت آپ کو جنت میں داخل کرے گی. اور اس کے لیے غفران ضروری ہے. وَيَغْفِرْ لَكُمْ ذُنُوبَكُمْ، اللہ پر ایمان لاؤ اور جناب رسول اللہ صلی اللہ علیہ وسلم کی اطاعت کرو، تو اس کا فائدہ یہ ہے کہ اللہ تعالیٰ تمہارے گناہ معاف کر دیں گے. واللہ غفور الرحیم، اور بے شک اللہ تعالیٰ بخشنے والے اور رحم کرنے والے ہیں. قل اطیعوا اللہ والرسول، اور اے پیغمبر آپ ان کو اعلان کر دیجئے، ان کو یہ بات سمجھا دیجئے کہ اللہ کی اطاعت بھی کرو اور رسول کی اطاعت بھی کرو. دوبارہ سے اس بات کی تاکید کہ اطاعت جیسے اللہ کی ہے اسی طرح رسول کی بھی ہے. اور حقیقت میں یہ دونوں ذات کا فرق ہے، لیکن مقصد اور پیغام وہ ایک ہی ہے. ایسا کہیں نہیں ہوا کہ اللہ تعالیٰ نے کوئی ایک حکم فرمایا ہو اور جناب رسول اللہ صلی اللہ علیہ وسلم نے کوئی اور حکم فرمایا ہو. حاشا وکلا، ہرگز ایسا ممکن نہیں. آسمان ٹوٹ سکتا ہے، زمین بگل سکتی ہے، لیکن آپ صلی اللہ علیہ وسلم کی جو ذمہ داری، یا ایھا الرسول بلغ ما انزل الیک من ربک، اے پیغمبر ہم نے جو آپ کو پیغام دیا ہے، یہ پیغام عوام الناس تک پہنچانا یہ آپ کی ذمہ داری ہے. وما ينطق عن الهوى ان هو الا وحی یوحى، یہ پیغمبر جو کلام فرماتے ہیں وہ ان کی اپنی طرف سے نہیں ہے، بلکہ ہم ان پہ وحی نازل کرتے ہیں اور وحی وہ آگے بیان کرتے ہیں. وما صاحبكم بمجنون وَلَقَدْ رَآفُ بِالْأُفَقِ الْمُبِينِ وَمَا هُوَ عَلَى الْغَيْبِ بِضَنِينِ، یہ پیغمبر مجنون نہیں ہے، ان کے اندر کوئی خرابی نہیں ہے، ان کے اندر کوئی عقل کی کمی نہیں ہے. فَقَدْ لَبِسْتُ فِيكُمْ عُمُرًا مِّن قَبْلِ أَفَلَا تَعْقِلُونَ، میں تو ایک طویل زمانہ تمہارے درمیان میں رہا ہوں اور تم ہی میری تعریف کرتے تھے اور تم ہی مجھے سچا کہتے تھے اور تم ہی مجھے عادل کہتے تھے، اس لیے یہ بات بھی مان لو جیسے باقی باتیں تم مانتے ہو. فَإِن تَوَلَّوْا، اور اگر یہ لوٹ گئے، پھر گئے، پیچھے پاؤں ہٹ گئے اور انہوں نے اللہ کی اطاعت بھی نہیں کی، یا جناب رسول اللہ صلی اللہ علیہ وسلم کی اطاعت نہیں کی، तो इसका अंजाम क्या है? فَإِنَّ اللَّهَ لَا يُحِبُّ الْكَافِرِينَ, اللہ تعالیٰ کافروں کو پسند نہیں کرتے. تم نہ اللہ کی اطاعت کرتے ہو نہ رسول کی اطاعت کرتے ہو اور کہتے ہو کہ ہم اللہ کے دوست ہیں. مجنو نظر آتی ہے اور لیلا نظر آتا ہے, مجنو نظر آتی ہے اور لیلا نظر آتا ہے, اور دنیا کا ہر ایک نقشہ الٹا نظر آتا ہے. آج کل جو جتنا بڑا فاسق ہوتا ہے اتنا بڑا وہ عاشق رسول ہے, جو جتنا بڑا مشرک ہے اور جتنا بڑا قبر پرست ہے اور جتنا بڑا درباروں کے طواف وہ کرتا ہے اتنا بڑا وہ پیر ہے. لوگ جاتے ہیں اور لوگ کہتے ہیں کہ جی واہ واہ بڑی زبردست شخصیت ہے. یاد رکھیے, انسانی شخصیت پرستی کا اسلام میں جواز ہی نہیں ہے. صحابہ کرام فرماتے ہیں جب ہم پہلی دفعہ مدینہ منورہ آتے تھے تو ہم جناب رسول اللہ صلی اللہ علیہ وسلم کے بارے میں پوچھتے تھے کہ اللہ کے رسول کون سے ہیں. آپ ایسے صحابہ میں گھل مل کے بیٹھتے تھے اور ایسے زبردست آپ کا ورع تھا اور آپ کا تقویٰ تھا کہ نئے آدمی کو پتہ ہی نہیں چلتا تھا کہ ان میں سے استاد کون ہے اور شاگرد کون ہے. لیکن اس کے باوجود صحابہ کے بارے میں اللہ نے فرمایا رضی اللہ عنہم ورضوا عنہ, صحابہ کے بارے میں فرمایا والذین معہ اشداء علی الکفار رحماء بینہم, صحابہ کے بارے میں اللہ نے فرمایا سیماہم فی وجوہہم من اثر السجود, صحابہ کے بارے میں اللہ نے فرمایا یبتغون فضلا من اللہ ورضوانا. کیوں؟ اس لیے کہ اصل جو محبت کی کسوٹی ہے وہ اتباع سنت ہے. یہ قاعدہ یاد رکھیے گا ساری زندگی کے لیے, اپنی دل کی دیوار پہ یہ قاعدہ ثبت کر لیجئے کہ دین سے محبت کا جو پہلا معیار ہے وہ اتباع سنت ہے. جو شخص جتنا سنت کا متبع ہے اس کی محبت واقعی سچی ہے. جو شخص جتنا سنت پہ عمل کرتا ہے واقعی اس کے لیے یہ محبت مبارک ہے اور اللہ تعالیٰ بھی اس سے محبت کرتے ہیں. جب یہ بات ہو گئی کہ دیکھیے توحید بھی ضروری ہے اور رسالت پر ایمان بھی ضروری ہے, اگر توحید میں کمی ہے تو ایمان نہیں ہے, اور جناب رسول اللہ صلی اللہ علیہ وسلم کی اتباع میں کمی ہو رہی ہے تو بھی ایمان کامل نہیں. تو پھر اس کے لیے جو آپ کے پیغمبر تھے, نصرانیوں سے بات ہو رہی ہے, حضرت عیسیٰ علیہ السلام, ان کے بارے میں جو تمہارا یہ کہنا ہے کہ وہ اللہ کے بیٹے تھے یا وہ جبرائیل کے بیٹے تھے, یہ کہنا تمہارا 100% غلط ہے. کیوں؟ اس لیے کہ حضرت عیسیٰ علیہ السلام کا شجرہ نسب موجود ہے, اور جو خدا کی اولاد ہوگی اس کا شجرہ نسب خدا سے ملے گا, اس کا شجرہ نسب زمین کے لوگوں سے نہیں ملے گا. اور تم کہتے ہو کہ حضرت عیسیٰ بغیر باپ کے پیدا ہوئے ہیں, تو حضرت آدم علیہ السلام کی تو نہ ماں تھی نہ باپ تھا, اس کے بارے میں تم نے کبھی نہیں کہا کہ وہ اللہ کے بیٹے ہیں, اور حضرت عیسیٰ کے بارے میں تم یہ بات کہتے ہو کہ وہ اللہ کے بیٹے ہیں. دلیل سے یہ بات ثابت ہو رہی ہے کہ حضرت عیسیٰ کا ابن اللہ ہونے کا دعویٰ وہ غلط, بلکہ اس کا بیک گراؤنڈ, اس کا پس منظر سمجھ لیجئے. حضرت عیسیٰ کون تھے؟ حضرت عیسیٰ سے پہلے ہم نے کتنے پیغمبر بھیجے ہیں اور ان پیغمبروں کی کیا تاریخ ہے؟ اس کو جب آپ سمجھ لیں گے تو حضرت عیسیٰ علیہ السلام کے بارے میں جو غلط فہمیاں پیدا ہو رہی ہیں وہ ختم ہو جائیں گے. وہ بیک گراؤنڈ کیا ہے؟ ان اللہ اصطفى آدم و نوحا, اللہ تعالیٰ نے چن لیا ہے حضرت آدم کو. حضرت آدم اللہ کے حکم پہ پیدا ہوئے تھے, نہ ان کی ماں تھی نہ ان کا باپ تھا, نہ وہ ان کے کوئی ایسے جیسے خاندانی سسرالی ننیال ددیال کے رشتہ دار ہوتے ہیں, کچھ بھی نہیں تھا. اللہ تعالیٰ نے ان کو چن لیا تھا نبوت کے لیے, ونوحا اور حضرت آدم کی آل اولاد آگے چلی اس میں حضرت نوح علیہ السلام پیدا ہوئے اور حضرت نوح علیہ السلام نے اپنی قوم کو 1000 سال سے زیادہ تبلیغ کی وہ بھی اللہ کے پیغمبر تھے اور آگے فرمایا وآل ابراہیم اور ہم نے آل ابراہیم کو بھی چن لیا تھا حضرت نوح علیہ السلام کی جو اولاد آگے چلی ہے اس میں حضرت ابراہیم علیہ السلام موجود ہیں اور حضرت ابراہیم علیہ السلام کے 2 صاحبزادے حضرت اسحاق اور حضرت اسماعیل کی آل اولاد میں پیغمبر آئے ہیں حضرت اسحاق کی اولاد میں حضرت یعقوب آئے ہیں اور حضرت یعقوب کا نام اسرائیل ہے اور حضرت یعقوب کی آل اولاد میں 70,000 انبیاء تشریف لائے ہیں بنی اسرائیل میں 70,000 انبیاء آئے ہیں اور حضرت اسماعیل کی اولاد میں صرف 1 پیغمبر تشریف لائے ہیں محمد ابن عبداللہ محمد الرسول اللہ صلی اللہ علیہ وسلم لیکن آپ نبی آخر الزمان ہیں آپ خاتم الانبیاء والمرسلین ہیں آپ سید الانبیاء والمرسلین ہیں اور آپ کا مقام اور مرتبہ اللہ تعالیٰ نے اتنا عظیم رکھا ہے کہ کائنات نے کسی اور پیغمبر کا یہ عظمتیں نہیں دیکھی ہیں اس لیے یہ اس کا بیک گراؤنڈ ہے یہ اس کا پس منظر ہے حضرت آدم بھی آئے حضرت نوح بھی آئے آل ابراہیم میں بھی ہم نے برکتیں نازل کی ہیں اور آل عمران میں بھی ہم نے برکتیں نازل کی ہیں آل عمران سے کون مراد ہیں تفاسیر میں ہیں کہ یا تو اس سے مراد حضرت موسیٰ علیہ السلام کے والد ہیں حضرت موسیٰ کا پورا نام بھی موسیٰ ابن عمران ہے یا پھر اس سے حضرت مریم کے والد مراد ہیں تفسیر مدارک میں ہے کہ حضرت موسیٰ کے والد اور حضرت مریم کے والد کے درمیان میں 1800 سال کی مسافت موجود ہے لہٰذا اس میں آپ پریشان نہ ہوں اس میں کنفیوژن پیدا نہ کیجیے حضرت موسیٰ کے والد عمران الگ ہیں اور حضرت مریم کے جو والد ہیں عمران وہ الگ ہیں اور جو حضرت مریم کے والد ہیں یہ بی بی صاحبہ کی پیدائش سے پہلے ہی فوت ہو چکے ہیں اسی لیے حضرت مریم کی والدہ محترمہ نے آپ کو بیت المقدس کے لیے وقف کیا تھا حضرت زکریہ علیہ السلام کی تحویل میں دیا تھا اور اللہ کی خدمت کے لیے حضرت مریم کو انہوں نے خاص کر دیا تھا اور حضرت مریم کی والدہ حمنہ بھی نام آیا ہے اور یوحنہ بھی نام آیا ہے یہ دونوں نام حضرت کی والدہ اور حضرت کی خالہ یعنی حضرت مریم کی جو خالہ تھیں وہ حضرت زکریہ علیہ السلام کی زوجہ تھیں حضرت زکریہ علیہ السلام حضرت مریم کے خالو تھے تو بہرحال یہ پورا بیک گراؤنڈ ہے وہ آل عمران اور ہم نے لوگوں کو آل عمران میں سے عمران کے گھرانے میں سے چن لیا ہے علی العالمین جہانوں پر ہر کسی کو اللہ نے نبوت نہیں دی ہر کسی کو اللہ نے رسالت نہیں دی ہر کسی پر اللہ وحی نازل نہیں فرماتے بلکہ ان اللہ اصطفا اللہ تعالیٰ جس کو اس کام کے لیے چن لیتے ہیں صرف اس کے لیے یہ اعزاز ہے اوروں کے لیے یہ اعزاز نہیں ذریتم بعضها من بعض یہ سب ایک دوسرے کی اولادیں ہیں ہم نے ثابت کر دیا حضرت آدم سے سلسلہ شروع ہوا ہے اور محمد مصطفیٰ صلی اللہ علیہ وسلم پر یہ سلسلہ آ کے ختم ہوا ہے اور سب آپس میں رشتہ داریاں ہیں سب آپس میں ایک دوسرے کی اولاد ہیں واللہ سمیع علیم بے شک اللہ تعالیٰ خوب سنتے ہیں اور خوب جانتے ہیں ہر چیز سے باخبر یہ کیوں فرمایا اس لیے کہ محبت ایک مخفی چیز ہے ہمارے پاس کوئی تھرمامیٹر نہیں ہے ہمارے پاس کوئی مشین نہیں ہے کہ وہ ہم لگا دیں اور لوگوں کو چیک کریں کہ یہ محبت کتنی کرتے ہیں اس کی عقیدت کتنی ہے اس کا عشق سچا ہے یا جھوٹا ہے اس لیے قرآن کریم چونکہ حکیم کتاب ہے قرآن کریم نے کہہ دیا کہ یاد رکھو हम बखूबी वाकिफ़ हैं, हम सुनते भी हैं और हम जानते भी। इस क़ालत इमरातु इमरान, जब फरमाया हज़रत इमरान की बेगम ने यानी हज़रत मरियम की वालिदा ने, रब्बी इन्नी, ए मेरे रब, बेशक मैंने, नज़र तो लक माफ़ी, बतनी जो मेरे पेट में हमल मौजूद है आपके लिए नज़र कर दिया है, आपके लिए वक़्फ़ कर दिया है। आजकल के बेवकूफ़ लोग हो जी दाता दरबार की नज़र करते हैं और जो अब्दुल्ला शाह गाजी की नज़र करते हैं, ये नज़रें हज़रत मरियम ने नहीं की थी। हज़रत मरियम की वालिदा ने किसी बाबे का नाम नहीं लिया, किसी कब्र का नाम नहीं लिया, किसी मज़ार का नाम नहीं लिया, किसी शख्सियत, किसी वलीउल्लाह का नाम नहीं लिया, बल्कि नज़र सिर्फ़ और सिर्फ़ एक अल्लाह वहदहु ला शरीक के ज़ात के लायक है। किसी और मखलूक के लिए नज़र मानना, मन्नत मानना, कसम खाना और उनके नाम के चढ़ावे चढ़ाना, ये सारी चीज़ें दीन इस्लाम में नहीं। यही तो वो असल बात है और यही तो वो नुक्ता है कि जिसकी वजह से अल्लाह ताला ने जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मबऊस कर दिया था। क्या मुशरिकीन इबादत नहीं करते थे? बिल्कुल करते थे। मुशरिकीन नज़रें भी मानते थे, लात और उज़्ज़ा की नज़र मानते थे। मुशरिकीन चढ़ावे भी चढ़ाते थे, चहलम भी मनाते थे और सालाना मेले भी मनाते थे, उकास का और जुलमजाज का और कैनुका के, ये सब मेलों के नाम हैं। ये सब क्या थी? ये मज़हबी तकरीबात होती थी, लेकिन उसमें अल्लाह वहदहु ला शरीक की वहदानियत नहीं थी। उसमें जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की लाई हुई शरीयत जो एक अल्लाह की इबादत की तालीम देती है वो नहीं थी। इसलिए अल्लाह ताला ने फरमाया ये सारी चीज़ें फजूल हैं। अजाल तुम से कायत अल हाज व इमारत अल मस्जिद अल हराम कमन आमन बिल्लाहि वल यौमिल आखिर, तुम काबा की तामीर भी करो, तुम हाजियों को पानी भी पिलाया करो, तब भी तुम्हारा ये अमल हमारे नज़दीक काबिल कबूल नहीं है। इस क़ालत इमरातु इमरान रब्बी इन्नी नज़रतु लका मा फ़ी बतनी मुहर्ररा, ए अल्लाह, मेरे पेट में जो बच्चा या बच्ची मौजूद है ये मैं आपकी नाम पे नज़र करती हूँ। हज़रत मरियम की वालिदा आलिमुल ग़ैब नहीं थी, उनको ये बात पता नहीं थी कि मेरा बेटा होगा या मेरी बेटी होगी। फ़तकब्बल मिन्नी, ए अल्लाह, आप मेरी तरफ़ से इसको अपने दीन के लिए कबूल कर लीजिए। मुहर्ररा का मतलब आज़ाद है। हज़रत वालिद साहब रहमतुल्लाह अलैह तर्जुमा फरमाते थे कि अल्लाह, जो मेरे पेट में हैं ये मैं आपके रास्ते पे तालिबुल इल्म बना रही हूँ। तालिबुल इल्म आज़ाद है, बादशाह है, पढ़ाई है और पढ़ाई के बाद और कोई फ़िक्र उसकी नहीं है। उसको ना कोई उससे कोई मुतालबा करता है, ना उसके ज़िम्मे कोई नौकरी है, ना उसके ज़िम्मे कोई कारोबार है, ना उसके ज़िम्मे किसी मुल्क के मसाइल हैं, ख़ानदान के मसाइल भी नहीं हैं। यहाँ तक कि तालिबे इल्म जब घर जाता है तो घर में भी वो मेहमान रहता है। ये है वो सूरत कि अल्लाह, जो मेरी औलाद पैदा होने वाली है मैं उसको आपके दीन के लिए वक़्फ़ करती हूँ। फ़तकब्बल मिन्नी, ए अल्लाह, आप इसको कबूल कर दीजिए। इन्नका अंत समीउल अलीम, बेशक आप सुनते भी हैं और जानते भी हैं। फलम्मा वदअतहा, जब हज़रत मरियम की वालिदा ने बच्ची जन्म दी, क़ालत, फरमाया, रब्बी इन्नी वदअतुहा उन्सा, ए मेरे रब, ये तो लड़की है। उस ज़माने में बनात के मदरसे नहीं थे, ये दलील है इस बात की। और ज़ाहिर बात है कि ख़वातीन मुखद्दरात हैं, पर्दे में रहती हैं। अल्लाह ने उनका सिनफ़ ऐसा बनाया है कि जो मर्द के काम हैं वो ख़ातून के नहीं, और जो ख़ातून के काम हैं वो मर्द के नहीं हैं। जब इख्तलात पैदा होता है तो फसाद शुरू हो जाता है। अहले मगरब जो मर्द और ख़वातीन के फ़र्क को मिटाने पर तुले हुए हैं, उनके अंदर इसकी जो बेशुमार खराबियां हैं वो खराबियां आप जानते हैं। अल्लाह ताला हमें ऐसे फितनों से महफूज रखे कि एक आदमी आता है और सुबह कहता है मैं आदमी हूँ और रात को कहता है मैं औरत हूँ, और किसी में ये हिम्मत नहीं है कि उसको कहे कि नहीं आप आदमी हैं, केस कर देता है वो। वो कहता है कि नहीं, अब मेरा मूड बदल गया, मेरा मिजाज बदल गया और अब मेरा दिल चाहता है कि मैं औरत हूँ। तो ये कोई मखलूक है? ये कोई इंसानियत है? आपने कभी कोई ऐसी गाय देखी है जिसने ऐलान कर दिया हो कि मैं बैल हूँ? या आपने कभी कोई ऐसी चिड़िया देखी हो जो कह दे कि मैं कौवा हूँ? नहीं, ये इबलीस की शरारत है। वला युबत्तिकुन आज़ान अलअनआम वला युगय्यिरुन खल्क़ल्लाह, मैं आपके बंदों को गुमराह करूँगा और उनकी गुमराही का पहला स्टेप ये है कि मैं आपकी खिलकत में तगीर पैदा करने की दावत उनको दूंगा। क्या मज़ा आता है कि लड़का कहे कि मैं लड़की हूँ और लड़की कहे कि मैं लड़का हूँ, या कोई कहे कि न मैं लड़की न लड़का, सिर्फ़ और सिर्फ इबलीस के पुजारी हैं और इबलीस को खुश करने के लिए ये सारी चीज़ें रचाई जा रही हैं। हाँ, अल्लाह ने फरमाया वल्लाहु अअलमु बिमा वदअत, अल्लाह ताला खूब जानते हैं कि जो इसने पैदा किया है। असल में ये उनका अकीदा नहीं था कि अल्लाह को पता नहीं है कि मैंने बेटा पैदा हुआ है या बेटी पैदा हुई है, मसला कुछ और था। मसला ये था कि हज़रत मरियम की जगह जो लड़का पैदा होना था वो लड़का बैतुल मुक़द्दस का खादिम बनना था, वो लड़का बैतुल मुक़द्दस का मुजाविर बनना था, उसको बैतुल मुक़द्दस का इमाम बनना था, और लड़की के अंदर ये सलाहियतें मौजूद नहीं हैं। वल्लाहु अअलमु बिमा वदअत, अल्लाह ताला ने फरमाया हम खूब जानते हैं जो आपके यहाँ पैदा हुआ है। वलैस ज़िकरु कलुन्था, और आपके यहाँ जो लड़की पैदा हुई है लड़के भी इतने ज़्यादा मुअज़्ज़ज़ नहीं हैं। कैसी अजीब बात है, यहाँ पे अज़्ज़कर में अलिफ लाम अहद ज़हनी का है, हज़रत मरियम की वालिदा की जहन में जो लड़का था, और उनसा से मुराद हज़रत मरियम है कि जो खातून जो लड़की आपके घर पे पैदा हुई है ये इतनी शान वाली है, इतनी अजमत वाली है, इतनी मोहतरम है, इतनी पाक है और इतने बड़े मर्तबे वाली है कि हज़ारों लड़के भी इनके मुकाबले में कोई हैसियत नहीं रखते हैं। अल्लाह ताला ने बीबी साहिबा को तसल्ली दी कि आप परेशान ना हो, वलैसा ज़िकरु कलुन्सा, और बहुत से लड़के इन जैसे नहीं हैं। वइन्नी सम्मैतुहा मरियमा, और ये बीच में जुमला मोतरज़ है कुरान करीम में, लैसा ज़िकरु कलुन्सा, ये अल्लाह की तरफ से कहा गया है। अब आगे दोबारा हज़रत मरियम की वालिदा का कलाम शुरू है, फरमाया वइन्नी सम्मैतुहा मरियमा, मैंने अपनी बेटी का नाम मरियम रख दिया। मरियम का क्या माना है? मरियम कहते हैं आबिदा को, मरियम कहते हैं जाहिदा को, मरियम कहते हैं तकवादार को, मरियम कहते हैं नेक को। आज भी उलमा कहते हैं कि इस नाम की इतनी बरकत है कि जिस खातून का ये नाम रख दिया जाता है अल्लाह ताला उसको नेक बना देते हैं और वो इबादत करती है, दुआएं करती है। वइन्नी सम्मैतुहा मरियमा, वइन्नी, मैंने नाम रख दिया है इसका मरियम। जब बच्चा पैदा हो जाए तो बच्चे का नाम रख देना चाहिए, अकीक़े का इंतज़ार न कीजिए। अकीक़ा तो ऐलान के लिए है, लेकिन अकीक़े से पहले ही उसका कोई नाम मंसूब कर देना ये सुन्नत है। हदीस शरीफ में आता है बरोज़ क़यामत एक बच्चा अपने माँ बाप के पीछे लगा रहेगा, उनको गरेबान से पकड़ेगा और कहेगा ए ज़ालिमों मेरा नाम क्या है, क्या मेरा नाम तुम लोगों ने कोई नहीं रखा? इसलिए बच्चा जब पैदा हो जाए तो पहला काम अज़ान और इकामत के बाद वो नाम रखना। हाँ, जब 7 दिन गुजर जाएं तो फिर आप एक दावत कीजिए, उस दावत में अपने अहबा को बुलाइए, अपने ख़ानदान वालों को बुलाइए, अपने इलाके मोहल्ले वालों को बुलाइए, मदरसे वालों को उसमें याद रखिए, और उस दावत में अगर लड़का है तो 2 बकरा बकरी दुम्बा दुम्बी ज़बा, और अगर लड़की है तो 1 बकरा या दुम्बा काफ़ी है। उसको ज़बा करें और ऐलान करें कि हमारे घर पे जो बच्चा हुआ है इस बच्चे का हम ये नाम रखते हैं। उसके सर के बाल जो मामूली से होते हैं उसको मूंड लीजिए, अगर अल्लाह ने तौफीक दी है तो उन बालों को सोने के वज़न पे तोल के वो सोना फ़ुकरा और मसाकीन में दे दीजिए, अगर तौफीक नहीं है तो तो चांदी पे तोल लीजिए, अगर वो भी तौफीक नहीं है तो फिर कुछ पैसे, कुछ रकम, कुछ हदिया अपने तौर पे अलग कर लीजिए और वो फ़करा मसाकीन को दे दें। ये कहलाता है अकीका और ये सुन्नत है। जिस तरह वलीमा सुन्नत है, जिस तरह और दावतें हैं, कई दावतें हैं जो फुकहा और उलमा ने जमा की हैं, सफ़र से आने की दावत है, सफ़र पे जाने की दावत है, नए घर की दावत है, ये सब दावतें। और इससे क्या होता है, इससे मुआशरा बनता है। खाने पीने के भूखा कोई नहीं है आप जानते हैं, लेकिन मोहब्बतें हैं, ताल्लुकात हैं, मुआशरा है, गमी और ख़ुशी में साथ बैठना है, और ये मुसलमान मुआशरे की अव्वलीन तरजीह है। इसलिए अकीका भी सुन्नत है। और हज़रत मरियम अलैहिस्सलाम पैदा हो गई, अल्लाह ताला ने फरमाया ठीक है, ये वो लड़की है कि बड़े बड़े लड़के भी इनके मुकाबले में कुछ नहीं। वह इन्नी उईज़ुहा बिका, और हज़रत मरियम की वालिदा ने दुआ की, ए अल्लाह मैं इसको पनाह मिलाती हूँ आपकी, वज़ुर्रियतहा और इनके औलाद को भी आपकी पनाह में देती हूँ। मिनश्शैतानिर्रजीम, किससे? शैतान मर्दूद से। हमारे यहाँ बच्चे पैदा हो जाते हैं और ज़बरदस्त किस्म की दावतें हो जाती हैं, लेकिन ना उस दावत में अल्लाह का नाम लिया जाता है, ना जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत का ज़िक्र होता है। तो फिर नतीजा क्या निकलता है कि वो बच्चा बड़े होके सबसे पहले माँ बाप को तंग करता है, सबसे पहले माँ बाप पे हाथ उठाता है, सबसे पहले माँ बाप को घर से निकालने की कोशिश करता है। फिर माँ बाप आते हैं मस्जिद में और इमाम साहब से कहते हैं कि इमाम साहब हमारे बेटे ने हमको बहुत तंग कर दिया है, आप कुछ कीजिए। जो आपने 30 साल मेहनत की है, क्या इमाम साहब एकदम से वो मेहनत ख़त्म कर देगा? अगर इमाम इतना अजीम शख्सियत होता तो आपके साथ क्यों बैठा होता? ऐसा मुमकिन नहीं है। पहले दिन से आपने उसकी तरबियत करनी है, पहले दिन से आपने उसके ऊपर तवज्जो देनी है, पहले दिन से आपने अल्लाह और रसूल और दीन और नेक आमाल की तरफ उसको मुतवज्जा करना है, पहले दिन से उसे कुरान करीम की तालीम देनी है, पहले दिन से उसको दीन सिखाना है। खुदा की कसम, जब वो इस किस्म की तरबियत पाले तो मैं आपको ज़मानत देता हूँ कि वो आपके ऊपर कभी भी तादी नहीं करेगा, आपके ऊपर बेअदबी नहीं करेगा। मार पीट और गाली देना तो दूर की बात, अल्लाह ताला कुरान में करते हैं वला तुतिहुमा, अगर वो आपको कुफर की दावत भी दें तो कुफर की दावत कबूल नहीं है, लेकिन उनसे बदतमीज़ी करने की इजाज़त नहीं। तो बहरहाल फरमाया हज़रत मरियम की वालिदा ने कि अल्लाह मैं इस लड़की को शैतान मर्दूद से पनाह में रखना चाहती हूँ और आपकी पनाह में देती हूँ। फ़तक़ब्बलहा रब्बुहा, बस कबूल कर लिया उसके रब ने, बेकबूल इन हसन इन, और ऐसा कबूल किया जो बेहतरीन था, जो अहसन था, जो खूबसूरत था। अल्लाह ताला ने हज़रत बीबी साहिबा की इखलास को कबूल कर लिया। वह अम्बतहा नबातन हसना, और उनको फूला फलाया बेहतरीन तरीके से। एक शीराज बच्चा बच्ची जो जल्दी जल्दी बड़ा होता है, जल्दी जल्दी उसका जिस्म मुकम्मल हो जाता है, अकल पूरी हो जाती है, अल्लाह ताला ने हज़रत मरियम को भी इसी तरह तरबियत की, और क्यों ना होती, क्योंकि दुआएं कबूल हुई थी। वकफ़लहा ज़करिया, और हज़रत बीबी साहिबा चली गईं हज़रत ज़करिया यानी अपने खालू की कफालत में। कैसे? मैंने बताया कि हज़रत मरियम पैदा नहीं हुई थी और उनके वालिद हज़रत इमरान फौत हो चुके थे, और हज़रत मरियम की वालिदा ने, हमना बीवी ने, ये नज़र मान ली थी कि जो औलाद पैदा होगी इस औलाद को हम खालिसतन अल्लाह के दीन के लिए रखेंगे, बैतुल मुकद्दस की खिदमत के लिए रखेंगे, और काम काज इनसे कराएंगे हम नहीं। तो बैतुल मुकद्दस में हज़रत ज़करिया अलैहिस्सलाम वहाँ के मुजाविर थे, वहाँ के इमाम थे, हज़रत इमरान भी बैतुल मुकद्दस के इमाम थे और मुजाविर थे, और बहुत सारी शख्सियात वहाँ मौजूद थीं, और वो सब बीबी मरियम को अपनी तहवील में लेना चाहते थे। क्यों? क्योंकि वो एक एक नेक आदमी की बेटी थी, और नेक आदमी के औलाद हर कोई चाहता है कि हम उनको अपनी तरबियत में रखें। जब सब आपस में लड़ पड़े तो फिर कुरानदाजी हुई। वो कुरानदाजी भी कैसी अजीब है कि नहर में कलम डाले गए और जो सबके कलम थे वो पानी के रौ पे बह पड़े, हज़रत ज़करिया अलैहिस्सलाम का जो कलम था वो उल्टा चल पड़ा। इज़ युल्कूना अक़लामहुम अय्युहुम यकफ़ुलु मरियम, कुरान करीम में दूसरे मकाम पे पूरा वाक़िया मौजूद है। बहरहाल हज़रत ज़करिया अलैहिस्सलाम के हक़ में कुरान निकला और हज़रत ज़करिया अलैहिस्सलाम ने बैतुल मुक़द्दस के अंदर ही एक आलीशान कमरा था, महल नुमा कमरा था, खूबसूरत जगह थी, वहाँ पे हज़रत मरियम को रखा और वहाँ पे हज़रत मरियम की उन्होंने तरबियत की है। फ़तक़ब्बलहा रब्बुहा बिकबूलिन हसन वअंबतहा नबातन हसना वकफ़लहा ज़करिया। जब हज़रत ज़करिया अलैहिस्सलाम खालू थे, जाहिर बात है आते जाते थे, कुल्लमा दखल अलैहा ज़करिया अल-महराब वजदा इंदहा रिस्का, जब भी उस आलीशान कमरे में हज़रत मरियम से मुलाकात के लिए हज़रत ज़करिया अलैहिस्सलाम तशरीफ़ ले जाते थे तो देखते थे कि वहाँ पे ताज़े फल रखे हुए हैं, वहाँ पे बेमौसम फल रखे हुए हैं और किस्म किस्म की अल्लाह की नेमतें मौजूद हैं। क़ाल या मरियम अन्ना लक हाज़ा, हज़रत ज़करिया अलैहिस्सलाम ने पूछा, बेटी मरियम ये तुम्हारे पास ताज़े ताज़े फल आते हैं, ये चीज़ें आती हैं खाने की, कहाँ से आती हैं? قالت هو من عند الله, हज़रत मरियम ने जवाब दिया, ये अल्लाह ताला मेरे लिए भेजते हैं। ना हज़रत ज़करिया आलिमुल ग़ैब हैं कि उनको पता था कि ये फल तो आ रहे हैं, ना हज़रत मरियम ने किसी मज़ार का नाम लिया है, ना किसी कब्र वाले का नाम लिया है, ना किसी इस किस्म के शख्सियत का नाम लिया है, बल्कि क्या फरमाया, अल्लाह ताला देते हैं। ये करामात हैं, अंबिया से जो वाक़े होती हैं उनको मौजज़ात कहते हैं और नेक लोगों से जो वाक़े होती हैं उन्हें करामात कहते हैं। मौजज़ात और करामात में फ़र्क क्या है? मौजज़ात कतई हैं और करामात ज़न्नी हैं। जैसे फ़र्ज़ नमाज कतई है, उसमें कोई शक नहीं है, इस तरह अंबिया के से जो खारिक़ुल अक़्ल अफ़आल सादिर होते हैं वो मौजज़ात हैं, और जो मौजज़े को नहीं मानता है वो काफिर है। और करामात ज़न्नियात में से हैं, अगर कोई मान जाए, मज़बूत दलील मौजूद हो तो बहुत अच्छी बात है, अगर नहीं मानता तो कम से कम उसको आप काफिर नहीं कह सकते, वो बेअदब है, वो बदतमीज़ है, लेकिन वो काफिर नहीं है। तो ये फ़र्क याद रखिएगा। फरमाया वजदा इंदहा रिज़्क़ा, हज़रत मरियम के पास ताज़े ताज़े फल मौजूद होते थे। قال يا مريم أنى لك هذا, اے مریم یہ کہاں سے ملے؟ قالت هو من عند الله, فرمایا اللہ نے دیے, کسی داتا دربار والے نے نہیں دیے, کسی ہاں پاک پتن کے دربار نے ہمیں نہیں دیے یا نورانی کے دربار نے نہیں دیے, بلکہ کہاں سے مل رہے ہیں؟ اللہ تعالیٰ دے رہے ہیں, اور یہ ہمارا ایمان ہے۔ ان اللہ يرزق من يشاء بغیر حساب, اور بے شک اللہ تعالیٰ جسے چاہتے ہیں بے حساب رزق دے دیتے ہیں۔ ہنالک دعا زکریہ ربہ, حضرت زکریہ علیہ السلام نے جب دیکھا کہ واقعی یہ تو کوئی خاص خاتون ہے, اللہ تعالیٰ ان کے لیے پھل بھیجتے ہیں اور یہ بڑی نیک ہیں, تو حضرت زکریہ علیہ السلام کے دل میں بھی کچھ مرادیں تھیں, کچھ دعائیں تھیں, لیکن مانگنے کی ہمت نہیں تھی۔ انبیاء کرام بہت ہی با ادب ہوتے ہیں۔ جناب رسول اللہ صلی اللہ علیہ وسلم کی سیرت جن صحابہ نے بیان کی ہے وہ فرماتے ہیں کہ جو کنواری لڑکی ہوتی ہے وہ بھی آپ صلی اللہ علیہ وسلم کے سامنے حیا میں کچھ بھی نہیں ہے۔ وہ آپ صلی اللہ علیہ وسلم اتنے خوش اخلاق, اتنے نفیس, اتنے پیارے اور اتنی زیادہ مروت والے تھے کہ صحابہ کہتے ہیں کہ کنواری لڑکی کا ادب بھی ان کے سامنے کوئی حیثیت رکھتا نہیں ہے۔ تو اسی طرح انبیاء کے اخلاق ہوتے ہیں۔ حضرت زکریہ علیہ السلام بوڑھے ہو چکے تھے اور دل میں ایک خواہش تھی کہ یا اللہ میرے بھی بیٹا ہو جیسے سب کے بیٹے ہیں, جو میرے ساتھ مدد کرے, میرے معاملات آگے رکھے۔ جب یہ قبولیت کا موقع دیکھا تو حضرت نے دعا کی۔ یہی وجہ ہے کہ آپ دیکھتے ہیں کہ علماء, اولیاء, صلحاء جب کسی اچھے مقام پہ جاتے ہیں تو دعا کرتے ہیں۔ کسی نیک بزرگ کے قبر پہ جائیں تو یاد رکھیے گا, بزرگ سے مانگنا جائز نہیں ہے, لیکن اللہ سے مانگنا یہ تو دعا ہے۔ اور وہ بزرگ, وہ شخصیت جو قبر کے اندر موجود ہیں, اللہ تعالیٰ نے ان کی دعائیں قبول کی تھیں, اللہ تعالیٰ نے ان کو برکات دی تھیں, اللہ تعالیٰ نے ان کو دین میں مقام عطا فرمایا تھا, تو اس کا وسیلہ بنا کر اللہ سے مانگنا یہ جائز ہے اور بہترین. علامہ ابن تیمیہ رحمۃ اللہ علیہ نے قبر کے اوپر دعا کرنے سے منع فرمایا ہے. یہی وجہ ہے کہ بعض علماء آپ دیکھتے ہیں کہ وہ منع فرماتے ہیں, لیکن علماء نے ان کا رد بھی کیا ہے اور جناب رسول اللہ صلی اللہ علیہ وسلم کی احادیث مسلم شریف میں موجود ہیں. آپ جنت البقیع تشریف لے جاتے تھے, فرفع یدیہ, ہاتھ اٹھا کے آپ دعا کرتے تھے. اور حضرت ابو موسیٰ اشعری کے بھائی فوت ہوئے, بخاری شریف میں ہیں, آپ صلی اللہ علیہ وسلم نے ان کے لیے دعا کی, کیا سے فرمائیں, فرفع یدیہ, آپ نے ہاتھ اٹھائے اور ان کے لیے دعا کی ہے. ہاں, اس میں احتیاط ضروری ہے کہ آپ جائیں اور آپ بزرگوں کی قبروں پہ دعائیں مانگنا شروع کر دیں تو لوگ سمجھیں گے کہ قبر سے مانگ رہے ہیں. اس لیے اس قسم کے اعمال عوام اس سے بچے تو بہتر ہے. جس کو اللہ نے علم دیا, جو مسئلے کی باریکیوں کو سمجھتا ہے اور جو اس باریک لکیر کو سمجھتا ہے کہ یہ توحید ہے اور یہ شرک ہے, ہم نے توحید پہ چلنا ہے اور شرک سے بچنا ہے, وہ ضرور دعا کریں اور اللہ تعالیٰ اس کی دعا قبول کریں گے. تو بہرحال ہنالک دعا زکریہ ربہ, حضرت زکریہ علیہ السلام نے جب دیکھا کہ واقعی یہاں تو قبولیت کا مقام ہے, انہوں نے دعا کی. قال رب ہب لی من لدنک ذریۃ طیبہ, حضرت نے دعا کی, اللہ مجھے پیارا بیٹا دے دیجئے, مجھے ایسے اولاد دیجئے طیبہ, جو پاک صاف ہو, جو سانپ نہ ہو, جو بچھو نہ ہو, جو باپ کو سب سے پہلے کاٹے وہ نہ ہو, جو گھر اور خاندان کو تباہ کرنے پہ تلا ہوا وہ نہ ہو. طیبہ, پاک صاف ہونا اس کے لیے ضروری. انک سمیع الدعا, بے شک آپ ہی دعا کو قبول کرتے ہیں. فنادت الملائکہ, فرشتوں نے حضرت زکریہ علیہ السلام کو آواز دی. وہو قائم یصلی فی المحراب, اور حضرت زکریہ علیہ السلام اپنی محراب میں عبادت کر رہے تھے, نماز پڑھ رہے تھے. وہ لوگ جو کہتے ہیں کہ محراب جناب رسول اللہ صلی اللہ علیہ وسلم کی مسجد میں نہیں تھا, وہ غلط کہتے ہیں. حضرت زکریہ علیہ السلام کی مسجد میں محراب موجود ہے, تو آپ صلی اللہ علیہ وسلم کی مسجد میں محراب کیوں نہ ہو؟ اور ویسے علماء نے فرمایا ہے کہ امام محراب سے باہر کھڑا ہو ٹھیک ہے, لیکن حضرت والد صاحب رحمۃ اللہ علیہ فرماتے تھے کہ جب جمعہ کا موقع ہو, عید کا موقع ہو, رش کا موقع ہو, تو امام کو چاہیے وہ محراب میں کھڑا ہو اور محراب میں دعائیں کرے. یہ وجہ ہے. حضرت زکریہ علیہ السلام کی دعا کہاں قبول ہوئی؟ محراب میں قبول ہوئی. ان اللہ یبشرک بیحییٰ, اے زکریہ مبارک ہو, آپ کی دعا قبول ہو گئی. اللہ تعالیٰ آپ کو خوشخبری دیتے ہیں ایک بچے کی جس کا نام یحییٰ ہے. مصدقاً, جو تصدیق کرتا ہے, کس کی؟ بکلمۃ من اللہ, اللہ کے کلمے کی. اللہ کا کلمہ کون ہے؟ حضرت عیسیٰ علیہ السلام کو کلمۃ اللہ کہتے ہیں. کیوں؟ اس لیے کہ اللہ کے حکم پہ وہ پیدا ہوئے تھے, ان کا باپ نہیں تھا. تو حضرت یحییٰ کن کی تصدیق کریں گے؟ حضرت عیسیٰ کی. وہ یہودی جو حضرت عیسیٰ پر الزام لگاتے تھے زنا کا, اور یہودی جو حضرت مریم کو زنا کے الزامات لگاتے تھے, ان کا رد کریں گے اور یہ بتائیں گے کہ حضرت عیسیٰ علیہ السلام جو فرما رہے ہیں وہ سچ ہے اور ٹھیک ہے. اور پہلی بات یہ ہو گئی کہ وہ مصدق ہیں. دوسری بات, وہ سیدہ, اور سردار ہیں, بڑے ہیں, اونچے مقام کے ہیں, سرداروں والے اخلاق ہیں ان کے. وہ حسورا, اور عورتوں سے کنارہ کش ہیں. اللہ تعالیٰ کسی کسی کو تقویٰ کا ایسا مقام عطا فرما دیتا ہے کہ وہ کہتے ہیں کہ مجھے شادی کی ضرورت ہی نہیں ہے اور مجھے خواتین کے قریب جانے کا کوئی عارضہ ہی نہیں ہے. یہ حضرت یحییٰ علیہ السلام کا معجزہ تھا. اللہ تعالیٰ نے ان میں اس قسم کی خواہشات رکھی ہی نہیں تھیں, باوجود اس کے کہ حضرت مکمل طور پہ صحت مند تھے, مکمل طور پہ مرد تھے اور مکمل طور پہ کامل تھے. انبیاء کے اندر کوئی عیب نہیں ہوتا ہے. اس کے باوجود شادی نہ کرنا, یہ ان کا ایک معجزہ ہے. اب مسئلہ یہ ہے کہ خواہ شادی کرنا زیادہ افضل ہے یا شادی نہ کرنا. فیہ قولان مختلفان. امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ کی فقہ فرماتی ہے کہ اگر کوئی شخص شادی کر لے تو اس کے لیے افضل ہے, اور دلیل بناتے ہیں جناب رسول اللہ صلی اللہ علیہ وسلم کی سیرت طیبہ کو کہ آپ बहुत बड़े अल्लाह के रसूल और पैगंबर, लेकिन आपकी शादियां मौजूद हैं। इमाम शाफ़ी रहमतुल्लाह अलैह फरमाते हैं कि तजर्रुद अफजल है। अगर किसी को दीन का काम करना है न और मुसलमानों की रहनुमाई करनी है, फ़िकी मसाइल हल करने हैं, हदीस की खिदमत करनी है और इस्लाम की खिदमत करनी है और वो शादी नहीं करता तो न करे, उसके लिए कोई गुनाह नहीं है। इमाम असर आयत मिन आयातिल्लाह, हज़रत मौलाना मोहम्मद अनवर शाह कश्मीरी रहमतुल्लाह अलैह को अल्लाह ताला ने ऐसे ही मकाम दिया था। 45 साल की उम्र में हज़रत की शादी हुई है और गालिबन 59 साल के उम्र में हज़रत का इंतकाल हुआ है, और शादी भी हज़रत शेखुल हिंद के कहने पे की है, वरना करने के लिए तैयार हज़रत नहीं थे। यही फरमाते थे कि मेरे पास वक्त नहीं है, मैं पढ़ रहा हूँ, मैं लिख रहा हूँ, मैं तहकीक कर रहा हूँ, मैं अहादीस जमा कर रहा हूँ, मैं फ़िक़्ह जमा कर रहा हूँ, तो इसलिए इन चीज़ों की ज़रूरत नहीं थी। बहरहाल ये दोनों सूरतें मौजूद हैं। उलमा कहते हैं अगर किसी को आखिरत की ऐसी फिक्र हो कि दुनिया की कोई गम उसको कुछ कहता ही नहीं है तो वो शादी ना करे, उसके लिए ये बेहतर है और ठीक है। और अगर किसी को दुनिया के गमूम लाहिक होते हैं, औरतों की तरफ नज़र उठती है, दिल में ख्वाहिशात पैदा होती हैं, तो फिर ये फितना है। इस फितने से बचने के लिए निकाह करना ज़रूरी है। फरमाया वह हसूरा, और हमने आपको ऐसा बेटा दिया है जो औरतों के करीब नहीं जाएंगे, वह नबिया, और अल्लाह के नबी होंगे, मिन सालिहीन, और वो कौन होंगे, नेकोकारों में से होंगे। वह बिहाज़ अल-क़द्र नक्तफ़ी अल-यौम, हमारे मोहतरम अदनान भाई के साहबजादे का बिस्मिल्लाह है, इसको भी आइए जी, बच्चा कहाँ है उसको आगे भेज दें। और ये भी समझ लीजिए कि छोटे बच्चा ये अल्लाह ताला की तरफ से क्या अजीब इत्तेफाक है कि आज हमने कुरान करीम की आयात भी वही पढ़ी हैं जिसमें बच्चों की तरबियत की बात है। हज़रत मौलाना अनवर शाह कश्मीरी रहमतुल्लाह अलैह फरमाते हैं कि जब मैं 4 साल 4 महीने 4 दिन का हो गया तो मेरे बड़ों ने मुझे उस्ताज के सामने बिठाया और कहा कि जी इसकी बिस्मिल्लाह कर दीजिए। ये भी एक ज़बरदस्त तरीक़ा है और अल्लाह के फ़ज़ल से आज़मूदा है और बेहतरीन है। मुझ आजिज़ व फ़कीर, मैं कुछ भी नहीं हूँ, लेकिन एक बहुत बड़े बाप का बेटा ज़रूर हूँ। और जब मेरी भी यही उम्र थी तो मुझे आज भी याद है, मुझे तैयार किया गया और यहीं मस्जिद में ला के बिठाया गया हज़रत के उस्ताज़ मोहतरम हज़रत मौलाना अब्दुल हन्नान साहब रहमतुल्लाह अलैह, जो 1932 में देवबंद से फाजिल हो चुके थे। उन्होंने हमें सूरह अलम नशरह पढ़ाई थी और खुदा की कसम हर कदम पे वो बरकतें आज भी हम महसूस करते हैं। तो तैयार हो बेटा, क्या नाम है जी इसका? मोहम्मद बिन अदनान। स्पीकर लाओ ना, उसको लोग भी सुने इनकी। और ये भी फूल जैसा बच्चा है, अल्लाह ताला इनको नसीब करे और अल्लाह ताला इसका मुस्तकबिल रोशन करे। 4 साल और 4 महीने के ये हो चुके हैं, 4 दिन के भी हो चुके हैं। चले जी अल्हम्दुलिल्लाह, तैयारी कराइए, इसको कुछ सूरत पढ़ाइए। कौन सी वाली? बस ठीक है जी, बेहतरीन है, ठीक है जी। अल्लाह, बस पढ़ो बेटा।
बिस्मिल्लाहिर्रहमानिर्रहीम इकरा बिस्मिकल्लज़ी
बिस्मिकल्लज़ी। इधर देखिए बेटा, मैं पढ़ूंगा फिर आप पढ़िएगा। इकरा
इकरा
बिस्मिकल्लज़ी रब्बिकल्लज़ी
रब्बिकल्लज़ी
खलक
खलक
خلق
خلق
الانسان
الانسان
من علق
من علق
اقرا
اقرا
وربك
ربك
الاكرم
اكرم
الذي
الذي
علم
علمك
بالقلم
بالقلم
علم الانسان
ام ملك الانسان
ما لم يعلم
आमल।
अल्लाह बहुत मुबारक हो जी, आगे पढ़ो। बिस्मिल्लाह
बिस्मिल्लाह
रहमान
रहमान
रहीम कुल अलम नशरह
अन नशरह
लका सदरक
अन सदरक
ववदअना
अन कौना
अनका
अनकर
विज़रक
विनक
अल्लज़ी
अल्लज़ी
अनकज़ा
अन
ظهرك بڑو بڑو کوئی بات نہیں بڑو ورفعنا
رفعنا
لك
انا
ذكرك
ذكرك
فإن مع العسر
إن
مع العسر
إن
مع العسر
إن
يسرا
يسرا
إن مع العسر
إن
يسرا
يسرا
فإذا فرغت فانصب وإلى ربك فارغب. مبارك وابقى بوجهي الحمد لله رب العالمين لا إله إلا الله وحده لا شريك له له الملك وله الحمد وهو على كل شيء قدير. اللهم لا تدع لنا ذنبا إلا غفرته ولا همّا إلا فرجته ولا حاجة إلا قضيتها يا أرحم الراحمين ويا أكرم الأكرمين. اللهم أعنا على ذكرك وشكرك وحسن عبادتك. اللهم حلل مشكلاتنا واقض حاجاتنا وادفع عنا بلياتنا واشف مرضانا واسمع دعواتنا انك سميع الدعاء. دعا کیجئے اللہ تعالی اس معصوم بچے کا بسم اللہ مبارک کرے ہمارے عدنان بھائی کو اور ان کے تمام اہل خانہ کو اور بچے کے دادا اور دادی کو. اللہ تعالی خوب برکتیں نصیب کرے اور مستقبل میں ان کو علم کا اور اسلام کا اور دین کا ایک عظیم مبلغ مجاہد اور ایک عظیم عالم بنا دے. ہمارے جامعہ کے محبوبین میں سے ہیں محمد عثمان بھائی جن کے بھائی شیر محمد خان صاحب شہید ہو گئے ہیں. دعا کیجئے اللہ تعالیٰ شیر محمد خان صاحب کے درجات بلند کرے اور ہمارے عثمان بھائی کو اور تمام گھرانے کو صبر جمیل دے اور جامعہ کے ساتھ جو وہ کوششیں کرتے رہتے ہیں اللہ تعالیٰ ان کو خوب برکتیں نصیب کرے. ہمارے کچھ مشکلات ہیں معاملات ہیں دعا کیجئے اللہ تعالیٰ غیب کے خزائن سے مدد کرے. جامعہ عربیہ احسن العلوم اور اس کے چپے چپ ذرے ذرے کو اللہ تعالیٰ تا قیامت عروج و ترقی رکھے. اس مجلس میں جتنے حضرات موجود ہیں اللہ تعالیٰ ان کے آل و اولاد کو نیک اور صالح بنا دیں. ہمارے اور آپ کے گھروں میں بھی اللہ تعالیٰ خیر اور برکتیں نازل کریں. ہر قدم پہ اللہ تعالیٰ ہماری مدد اور نصرت کریں. ہمیں فتنوں سے آفات سے مصیبتوں سے مصائب سے دشمنان سے حاسدین سے میلی نظر سے بری نظر سے اللہ تعالیٰ نفس و شیطان کے شر سے جنات کے شر سے محفوظ و معمون رکھے. اور اللہ تبارک و تعالیٰ ہمیں خوب خوب دین اور اسلام اور جناب رسول اللہ صلی اللہ علیہ وسلم کی اتباع اور آپ سے محبت حقیقی کی توفیق دے. وہ لوگ جو اس راستے پہ چلنا چاہتے ہیں لیکن راستہ بھٹک گئے ہیں اللہ تعالیٰ آپ کے خزانوں میں کوئی کمی نہیں ہے. اے اللہ ان کو بھی ہدایت دے دیجئے ان کو بھی راہ راست نصیب کر دیجئے اور جو راہ راست پہ چل رہے ہیں اے اللہ آپ کے فضل کے بغیر یہ ممکن نہیں ہے. یا اللہ اپنا فضل قائم و دائم رکھیے اور ہمیں اور تمام مسلمانوں کو استقامت دیجئے. ہمارے ملک پاکستان کی حفاظت کیجئے. یہاں کے چپے چپے ذرے ذرے کو قال اللہ قال الرسول کی گونج سے بہرور اور بابرکت کر دیجئے. جامعہ عربیہ احسن العلوم اور اس کے تمام متعلقات اللہ تبارک و تعالی اس میں برکتیں اور حفاظت نازل کر دیں. وصلى الله تعالى على خير خلقه محمد وعلى آله وأصحابه أجمعين. برحمة الله.